আলহামদুলিল্লাহ রব্বিল আলামিন, ওয়াসসালাতু ওয়াসসালামু আলা মান কানা নাবিয়্যান ওয়া আদামু বাইনাল মায়ে ওয়াত তিন ওয়া আলা আলিহি ওয়া আসহাবিহি আজমাইন, আম্মা বাদ, ফাউযু বিল্লাহি মিনাশ শাইতানির রাজীম, বিসমিল্লাহির রহমানির রহিম। ইন্না আল্লাহ ওয়া মালায়েকাতাহু ইউসাল্লুনা আলান নাবী, يَا أَيُّهَا الَّذِينَ آمَنُوا صَلُّوا عَلَيْهِ وَسَلِّمُوا تَسْلِيمًا اللهم صل على سيدنا مولانا محمد وعلى آل سيدنا مولانا محمد صلاة دائمة بدوام الملك الحي القيوم। آج ہم آپ کے سامنے خلیفہ سویم حضرت سیدنا عثمان غنی رضی اللہ تعالیٰ عنہ کی سیرت اور آپ کے کارنامے، آپ کے فضائل اور مناقب بیان کریں گے، کیونکہ آج ہی وہ تاریخ ہے جس تاریخ کو سیدنا عثمان غنی رضی اللہ تعالیٰ عنہ کو شہید کیا گیا، یعنی 18 ذی الحج سن 35 ہجری میں آپ کی شہادت کا واقعہ ہوا۔ سیدنا عثمان غنی رضی اللہ تعالیٰ عنہ نبی پاک علیہ الصلوۃ والسلام کے تیسرے خلیفہ، سرکار دو عالم علیہ الصلوۃ والسلام نے تمام صحابہ کو جنت کی بشارت دی اور ان کے فضائل، ان کے مناقب بیان فرمائے۔ کچھ فضائل وہ ہیں جس میں سارے صحابہ شامل ہیں، مثلا سرکار نے فرمایا اصحابی کن نجوم، میرے صحابہ آسمان ہدایت کے ستارے ہیں۔ فبأيهم اقتديتم اهتديتم، تم ان میں سے جس کی پیروی کرو گے ہدایت پا جاؤ۔ اس میں سارے صحابہ شامل، کسی ایک کی تخصیص نہیں، جتنے بھی صحابہ ہیں سب آسمان ہدایت کے ستارے، اور ان سب کی پیروی کرنا ہم سب پر لازم ہے۔ لیکن کچھ فضائل ہیں خصوصی، خاص ان کے لیے۔ مثلا سیدنا عثمان غنی رضی اللہ تعالیٰ عنہ کے لیے نبی پاک علیہ الصلوۃ والسلام نے 3 مرتبہ جنت کی بشارت دی، 3 مرتبہ آپ نے سرکار سے جنت خریدی۔ اچھا، ابتدائی اسلام میں جن لوگوں نے اسلام قبول کیا ان میں سیدنا عثمان غنی رضی اللہ تعالی عنہ کا نمبر جو ہے سابقون الاولون میں سے ہے، یعنی وہ لوگ جنہوں نے بالکل ابتدا میں اسلام قبول کیا۔ قبول اسلام کا واقعہ یہ ہے کہ ایک دن حضرت عثمان غنی رضی اللہ تعالی عنہ اپنی خالہ جن کا نام تھا سعدی بنت قریظ، ان کے گھر تشریف لے گئے۔ نبی پاک علیہ الصلوۃ والسلام کا ذکر مبارک نکلا، انہوں نے فرمایا عثمان، محمد صلی اللہ علیہ وسلم کا پیغام سپیدہ سحر کی طرح نمایاں ہے، وہ ایک اللہ کے سامنے جھکنے کا حکم دیتے ہیں، ان بتوں کے پاس جانے، ان کے سامنے جھکنے سے منع کرتے ہیں، طہارت اور پاکیزگی کا حکم دیتے ہیں، اس قسم کی باتیں انہوں نے کی۔ حضرت عثمان غنی رضی اللہ تعالیٰ عنہ فرماتے، جب میں وہاں سے واپس آیا تو میرے دل میں نبی پاک علیہ الصلوۃ والسلام کی محبت گھر کر چکی تھی۔ ابھی یہ گزر رہے تھے کہ راستے میں سیدنا ابو بکر صدیق رضی اللہ تعالیٰ عنہ سے ملاقات ہوئی۔ سیدنا صدیق اکبر رضی اللہ تعالیٰ عنہ نے فرمایا، عثمان تم صاحب فہم و فراست ہو، عقل مند آدمی ہو، ان بتوں کی پوجا کرنے، ان کے سامنے جھکنے، ان کو اپنا معبود ماننے، یہ تمام چیزیں تم پہلے ہی منع کرتے ہو، اور آپ کی یہ شان تھی کہ زمانہ جاہلیت میں بھی کبھی کسی بت کے سامنے آپ نے سجدہ نہیں کیا اور کبھی کسی بت کو اپنا معبود نہیں مانا، اگرچہ اسلام قبول نہیں کیا تھا لیکن اس سے پہلے بھی، اور کبھی بھی کوئی غلط کام آپ سے سرزد نہیں ہوا اسلام سے پہلے بھی۔ صدیق اکبر رضی اللہ تعالیٰ عنہ نے، کیونکہ آپ ان کے دوست تھے، बातें होती रहीं और कहा चलो मैं तुम्हें नबी पाक अलैहिस्सलाम के पास लेकर चलता हूं। सरकार के पास लेकर गए, हुजूर पुन्नूर अलैहिस्सलाम ने देखा, फरमाया उस्मान मैं तुम्हारा भी रसूल हूं, तुम्हारी कौम का भी रसूल। फरमाते हैं ये अल्फाज अल्लाह के हबीब अलैहिस्सलाम ने इतने प्यारे अंदाज में अदा फरमाए कि सरकार के वो अल्फाज मेरे दिल में उतर गए और उसी वक्त मैं कलमा पढ़ के मुसलमान हो। इब्तिदाए इस्लाम में आप जानते हैं कि मुसलमानों पर बड़ी सख्तियां हुई, बड़े जुल्म और सितम हुए और काफिरों ने हत्तुल इम्कान ये कोशिश की कि ये इस्लाम से फिर जाए। जब सख्तियां हुई सरकार ने फरमाया तुम यहां से हिजरत कर जाओ। हजरत उस्मान गनी रजी अल्लाह ताला अन्हु को दो हिजरतें करने का मौका मिला और सआदत मिली। पहली हिजरत आपने हबशा की तरफ की और दूसरी हिजरत मदीने तैयबा की तरफ। मदीने तैयबा पहुंचे तो जाहिर है वहां पर ये तमाम चीजें नहीं थी जो मक्के में थी, लेकिन मक्के में क्योंकि रहना मुश्किल था, कुफार की तरफ से सख्तियां थी। नबी पाक अलैहिस्सलाम ने देखा कि मुसलमानों को पानी की जरूरत है और मदीने में सिर्फ एक कुआं जो एक यहूदी की मिल्कियत था और वो यहूदी उसके लिए पैसे लेता था, एक डोल के इतने पैसे, एक डोल के इतने पैसे, जो भी आ रहा है वो पैसे दे, बगैर पैसे के पानी नहीं मिले। और आप जानते हैं कि पानी कितनी बुनियादी जरूरत है इंसान की कि उसके बगैर गुजारा नहीं। पीने के लिए पानी चाहिए तो वुजू के लिए पानी चाहिए, गुस्ल के लिए पानी चाहिए, खाने में डालने के लिए, दीगर चीजों में, हर चीज में पानी की जरूरत। मुसलमानों को तंग करता अल्लाह के हबीब अलैहिस्सलाम ने फरमाया कौन है वो शख्स ये कुआं इस यहूदी से खरीद कर मुसलमानों के लिए वक्फ करता है और इसके बदले हमसे जन्नत लेता। सैयदना उस्मान गनी रजी अल्लाह ताला अन्हु खड़े हुए, या रसूल अल्लाह सल्लल्लाहु अलैहि वसल्लम मेरे माँ बाप आप पे कुर्बान, मैं ये काम करता हूं। फौरन उस यहूदी के पास गए, कहा कितने में बेचोगे? उसने कीमत बताई, आपके पास इतने पैसे नहीं थे। फरमाया अच्छा ऐसा करो कि आधा कुआं दे दो। और एक रिवायत में यह आया कि यहूदी ने कहा नहीं मैं पूरा कुआं नहीं बेचूंगा, मैं आधा कुआं आपको बेचूंगा। अब आधा कुआं किस तरह बेचा जाए? उसने कहा आधा कुआं बेचने का तरीका यह है, आप इतने पैसे मुझे दे दें, एक दिन कुआं आपकी मिल्कियत रहेगा और एक दिन मेरी मिल्कियत रहेगी, यानी मैं जिसको चाहूं पानी दूं और एक दिन आपकी मिल्कियत आप जिसको चाहें। आपने फरमाया ठीक है। जिस दिन कुआं हजरत उस्मान रजी अल्लाह तआला की मिल्कियत होता आप आम मुसलमानों के लिए बिल्कुल फ्री पानी देते, किसी से कोई पैसा नहीं, जितना चाहे पानी ले ले। अब मुसलमान क्या करते, उनको पता था कि दूसरे दिन फिर यहूदी आ जाएगा और उसकी मिल्कियत हो जाएगा ये कुआं, तो वो एक ही दिन में दो दिन का पानी भर लेते। दो दिन का पानी उन्होंने भर लिया, अब जब दूसरा दिन यहूदी का आया तो कोई भी पानी लेने नहीं गया, अब उसको तो पैसे नहीं मिले, परेशान हो गया। जब हजरत उस्मान की बारी आती फिर मुसलमान दो दिन का पानी भर लेते, मजबूर होकर उसने कहा चलो ये बाकी भी तुम ले लो। आपने बकिया पैसे दिए और जब पूरा कुआं आपकी मिल्कियत में आ गया मुकम्मल तौर पर, आपने ऐलान फरमाया ये कुआं मैं तमाम मुसलमानों के लिए बिल्कुल फ्री वक्फ करूं। सरकार दो आलम अलैहिस्सलाम खुश हुए, फरमाया उस्मान को जन्नत की बशारत। इसी तरह जंगे तबूक के मौके पर इत्तला मिली कि लश्करे कुफार जो है वो तैयारी कर रहा है, मुसलमानों पर हमला करेगा, जंग होगी। और आप जानते हैं कि जंग के लिए सामान हरब चाहिए, उस जमाने में तलवारें, नेजे, तीर, कमान, ये सारी चीजें लड़ने के लिए होती थी। अब मुसलमानों के पास नहीं, इतना पैसा नहीं, इतने घोड़े नहीं, आजकल तो टैंकों की जंग है, उस जमाने में घोड़ों पर जाते थे। घोड़ा बड़ी अहम जरूरत था, सवारी के लिए इस्तेमाल करते थे, जंगों में इस्तेमाल होता था, सफर के लिए इस्तेमाल होता था, हर चीज के लिए। सरकारे दो आलम अलैहिस्सलाम ने सूरत हाल देखी कि हमारे पास लड़ने के लिए हथियार नहीं और हथियार लेने के लिए पैसे नहीं, सरकार ने ऐलान फरमाया, देखो लश्करे कुफार तैयार है मुसलमानों से जंग करने के लिए, हमें भी तैयारी करनी चाहिए, लेकिन हमारे पास सामान हरब नहीं, असला नहीं है। सैयदना उस्मान गनी रजी अल्लाह ताला नु खड़े हुए, या रसूल अल्लाह सल्लल्लाहु अलैहि वसल्लम फिदा का उम्मी व अबी, हुजूर मेरे मां बाप कुर्बान। 100 ऊंट, उस जमाने में 100 ऊंटों की बड़ी कीमत थी, 100 ऊंट बमे साजो सामान के मैं लश्कर इस्लाम को देता हूं। बैठ गए। कुछ देर के बाद हुजूर अलैहिस्सलाम ने फिर तलकीन की, लश्कर इस्लाम की मदद करो, कौन क्या देता है। फिर हजरत उस्मान खड़े हुए, या रसूल अल्लाह मेरे मां बाप कुर्बान, अब 200 ऊंट मैं लश्कर इस्लाम के लिए दे। बैठ गए। तीसरी मरतबा हुजूर अलैहिस्सलाम ने फिर तलकीन की, फिर खड़े हुए, कहा 300 ऊंट मैं लश्कर इस्लाम को देता और बमे साजो सामान के। और उस मौके पर आप तसव्वुर करें कि इधर खबर मिल रही है कि दुश्मन तैयार हैं, इधर मुसलमानों के पास लड़ने के लिए हथियार नहीं, खाने पीने का सामान नहीं, कैसी कैफियत। उस कैफियत में 1000 दिरहम या दीनार सरकार की खिदमत में पेश कर दी, ये लश्कर इस्लाम के लिए है। साहबा कहते हमने देखा उस मौके पर जब हजरत उस्मान गनी रजी अल्लाह तआला ने हुजूर अलैहिस्सलाम की खिदमत में अदब से वो रकम पेश की, सरकार अपने दस्ते मुबारक में लेकर इधर से उधर उन दिरहम को दीनारों को कर रहे थे, चेहरे मुबारक पर खुशी और मुसर्रत के आसार आए। फरमाया, मौला मैं उस्मान से राजी हूं, तू भी राजी हो जा। मैं उस्मान से राजी हूं, तू भी राजी हो जा। गौर करो, जिससे अल्लाह राजी हो, रसूलुल्लाह सल्लल्लाहु अलैहि वसल्लम राजी हो, उसकी अजमत और शान का क्या कहें। हुजूर खुद फरमाए, मौला मैं इससे राजी हूं, तू भी उस्मान से राजी। आज के बाद उस्मान का कोई अमल इन्हें कोई तकलीफ नहीं पहुंचाई। फिर जन्नत की बशारत दे दी नबी पाक अलैहिस्सलाम। अब मस्जिद नबवी में जगह कम हो गई, नमाजी ज्यादा हो गए। इब्तिदा में मस्जिद छोटी थी ना, अब कसीर तादाद में लोग इस्लाम कबूल कर रहे हैं, मदीने तैयबा पहुंच रहे हैं। देखा तो नमाज के लिए जगह कम हो गई। फिर मेरे आका सल्लल्लाहु अलैहि वसल्लम ने ऐलान फरमाया, कौन है वो शख्स जो ये किताए जमीन खरीद कर हमारी मस्जिद में शामिल करता है और इसके बदले हमसे जन्नत लेता। हजरत उस्मान रजी अल्लाह तआला ने खड़े हुए, या रसूलल्लाह मैं ये काम करता। आपने फौरन वो कीमत अदा की और मस्जिद के बराबर जो जमीन थी वो खरीद कर मस्जिद में शामिल कर दी। सरकार ने जन्नत की बशारत। 3 मरतबा जमाने रिसालत से निकला, उस्मान जन्नती हैं, उस्मान जन्नती हैं, उस्मान जन्नती रजी अल्लाह तआला अन्हु। ये आपकी खसूसियत, आपकी शान। और एक खसूसियत और थी जो दीगर सहाबा में किसी को हासिल नहीं हुई, इनफरादी खसूसियत हजरत उस्मान गनी रजी अल्लाह तआला। और वो खसूसियत थी आपका जुन्नुरैन होना। उनका लकब था जुन्नुरैन। जुन्नुरैन का मतलब दो नूरों वाला। क्या मतलब? दो नूरों वाला। अब वो दो नूर क्या थे? नबी पाक अलैहिस्सलाम की 2 साहबजादियां हजरत उस्मान गनी रजी अल्लाह तआला के निकाह में, पहले सैयदा रुकैया और उनके विसाल के बाद सैयदा उम्मे कुलसूम, दोनों नबी पाक अलैहिस्सलाम की शहजादियां, यके बाद दीगरे हजरत उस्मान गनी रजी अल्लाह तआला के निकाह में। और सरकार ने फरमाया, अगर मेरी और भी कोई बेटी होती मैं उस्मान के निकाह में देती। और एक रिवायत में आया कि मेरी कितनी बेटियां होती और यके बाद दीगरे इंतकाल करती मैं सब के सब उस्मान के निकाह में दे देती। और एक रिवायत में यह फरमाया कि मैंने अपनी साहबजादियों का निकाह जो उस्मान से किया है ये वही इलाही के मुताबिक किया, यानी खालिक कायनात ने हुक्म दिया है ऐ महबूब अपनी साहबजादियों का निकाह उस्मान से कर। ये सैयदना उस्मान गनी रजी अल्लाह तआला अन्हु की फजीलत। अब यहां पर एक बड़ी अजीब बात है, हम अहले सुन्नत नबी पाक अलैहिस्सलातु वस्सलाम को नूर मानते हैं। हमारा अकीदा है ना, हुजूर अलैहिस्सलातु वस्सलाम नूर हैं। कुछ लोग हैं जो नहीं मानते, वो कहते नहीं नूर नहीं है माजल्ला, वो तो हमारी तरह है बशर। हैरत की बात ये है, नबी पाक अलैहिस्सलाम को नूर नहीं मानते और खुद कॉन्फ्रेंस कर रहे हैं जिन्नूरैन कॉन्फ्रेंस, है ना हैरत की बात, जिन्नूरैन कॉन्फ्रेंस यानी दो नूरों वाला कौन, हजरत उस्मान गनी रजी अल्लाह उनके लिए कॉन्फ्रेंस कर रहे हैं और हजरत उस्मान को वो दो नूर मिले कहां से, सरकार की बारगाह से। जिनकी बारगाह से वो दो नूर मिले उनको तो नूर नहीं मान रहे और जो जुन्नूरैन है उनके लिए कॉन्फ्रेंस कर रहे हैं, अरे जो असल है जो मरकज है जो मंबा है उनको तो नूर मानो। कहते नहीं जी नहीं वो नूर नहीं है, और कॉन्फ्रेंस करते इशारात लगाते जुन्नूरैन कॉन्फ्रेंस, ये इनकी बेवकूफी की दलील। बाहर सूरत सैयदना उस्मान गनी रजी अल्लाह तआला अन्हु निहायत मुत्तकी परहेजगार शर्म और हया वाले। आपकी एक और खसूसियत, बैते रिजवान के मौके पर उसका थोड़ा सा एक पस मंजर है। नबी पाक अलैहिस्सलाम ने एक ख्वाब देखा कि मैं बैतुल्लाह का तवाफ कर रहा हूं, एक ख्वाब देखा, लेकिन उस ख्वाब में कोई तायीन नहीं थी कि कब तवाफ होगा, सरकार ने कोई तारीख नहीं बताई थी। आपने सहाबा को बताया ख्वाब के मैंने ख्वाब देखा कि हम बैतुल्लाह का तवाफ कर रहे हैं, ये नहीं फरमाया कि इसी महीने करेंगे इसी साल करेंगे या इस दिन करेंगे, कोई तायीन नहीं फरमाई, बस ये बताया मैंने ख्वाब देखा है कि मैं बैतुल्लाह का तवाफ कर रहा हूं, चलो फिर तैयारी करो हम चलते हैं। अच्छा सहाबा इकराम रिजवानुल्लाह ताला अलैहिम अजमईन जो मक्के में रहते थे जब चाहते थे तवाफ कर लेते, जाहिर बैतुल्लाह में ही था सबके घर में ही थे, जब दिल चाहा जाके तवाफ कर लिया। लेकिन जब हिजरत करके मदीना मुनव्वरा आए तो अब वो तवाफ तो नहीं हो सकता, बैतुल्लाह तो मक्के में, ये लोग मदीने में, और वहां काफिर मौजूद जो जुल्म सितम कर रहे हैं सख्तियां कर रहे हैं मुसलमानों को बेदर्दी से शहीद कर रहे हैं। दिल में एक तड़प उठती थी काश हम जाएं और बैतुल्लाह का तवाफ करें, सहाबा के दिल में एक तड़प उठती थी और खुद नबी पाक अलैहिस्सलातु वस्सलाम भी जाहिर है ये चाहते होंगे कि मैं जाऊं मैं तवाफ करूं। अब आपने ख्वाब देखा और सहाबा को हुक्म दिया कि चलो मक्के की जानिब चले, सब तैयार हो, एक हुआ दो हुए तीन हुए चार हुए सौ हुए दो सौ हुए 1400 सहाबा तैयार हो, 1400 सहाबा सरकार रवाना हो गए। अच्छा सहाबा ने यह समझा कि शायद अभी हम जाएंगे फौरन तवाफ कर लें, सरकार ने कोई तारीख नहीं बताई ना किसी दिन का ना किसी साल का तायुन किया, रवाना हो गए, चलते रहे सफर करते करते हुदैबिया के मकाम पर पहुंचे जो मक्का मुअज्जमा से कुछ फासले पर है, हुदैबिया का मकाम आज भी मौजूद। काफिरों को इत्तला मिल गई कि मोहम्मद सल्लल्लाहु अलैहि वसल्लम सहाबा के साथ आ रहे, अब उनको तो डर था कि हमने तो इन पर जुल्म किया है, हमने तो इनको मारा है, हमने तो बड़ी तकलीफें पहुंचाई हैं, शायद ये लश्कर लेकर आ रहे ये मक्के पे चढ़ाई कर रहे। फौरन उन्होंने अपने लोगों को रवाना किया, जाओ उनको वहीं रोक दो। चुनाते एक दस्ता आया, सरकार हुदैबिया के मकाम पर पहुंचे, आपने वहीं पड़ाव डाल लिया, खेमे लग गए, सहाबा बैठ गए, वो आ गए काफिर, हम इससे आगे आपको नहीं बढ़ने देंगे। सरकार ने फरमाया सुनो हम जंग के लिए नहीं आए, हमारा इरादा जंग लड़ने का नहीं, हम सिर्फ उमरा करने के लिए आए हैं। अच्छा सहाबा जो आए वो सब एहराम में थे, एहराम बांध के, जाहिर उमरे के लिए जाए तो एहराम बांध के जाएगा आदमी, एहराम की हालत में सब मौजूद, देखो हम एहराम की हालत में, हम जंग करने थोड़ी आए, हमें सिर्फ इतनी इजाजत दो कि हम मक्के में दाखिल हों, हरम में जाकर तवाफ करेंगे उमरा अदा करेंगे और वापस चले जाएं। उन्होंने कहा नहीं हम आपको दाखिल नहीं होने, सरकार ने फिर फरमाया नहीं हम नहीं जाने। फिर सरकार दो आलम अलैहिस्सलातु वस्सलाम ने हजरत उस्मान गनी रदी अल्लाह तआला को अपना सफीर बनाकर मक्के वालों के पास भेजा। अब ये सब मौजूद हैं हुदैबिया के मकाम पर, मक्के से पहले, मक्के से पहले एक मकाम है हुदैबिया, वहां ये मौजूद। और तने तनहा हजरत उस्मान गनी रजी अल्लाह तआला ने मक्के में दाखिल हुए, आपने फरमाया सरकारे दो आलम अलैहिस्सलाम ने, उस्मान तुम जाओ जो बड़े बड़े इनके रुआसा हैं कुफार के कबीलों के सरदार हैं उनको बताओ, मेरा मौकिफ बताओ कि नबी सल्लल्लाहु अलैहि वसल्लम फरमाते हैं हम जंग करने नहीं आए, हमारा इरादा कोई भी लड़ाई का नहीं, हम एहराम की हालत में हैं, हमें सिर्फ इतनी इजाजत दो कि हम जाकर तवाफ करेंगे, उमरा करेंगे, अरकान उमरे के पूरे करेंगे, वापस चले जाए। उन्होंने कहा ठीक है। हजरत उस्मान गनी रजी अल्लाह तआला ने चले गए, आपने जाकर ये बताया, उन्होंने आपको पकड़ के नजरबंद कर दिया, कैद कर दिया, और खबर ये उड़ा दी कि हजरत उस्मान को शहीद कर दिया गया। वो तो मारना कोई बात ही नहीं थी, तलवार उठाई सर कलम कर दिया, किसी ने किसी सफीर को मार दिया, किसी ने किसी को मार दिया, आम सी बात थी इंसान को मारना। जब ये खबर हुजूर अलैहिस्सलाम तक पहुंची, सरकार एक दरख्त के नीचे तशरीफ फरमा हुए और फरमाया तुम सब खून उस्मान पर मेरी बैत करो, मेरी बैत करो कि हम उस्मान गनी रजी अल्लाह तआला के खून का बदला लेंगे। 1400 सहाबा ने नबी पाक अलैहिस्सलाम के दस्ते मुबारक पर खून उस्मान के लिए बैत की, एक आया उसने बैत की, दूसरा आया उसने बैत की, तीसरा, 1400 सहाबा ने। और जब सब बैत कर चुके तब अल्लाह के हबीब अलैहिस्सलाम ने फरमाया ये मेरा हाथ है, ये उस्मान का हाथ, अपने हाथ को हजरत उस्मान का हाथ करार दिया, फरमाया ये मेरा हाथ है, ये उस्मान का हाथ है, अब ये उस्मान की तरफ से बैत हो रही, उस्मान की तरफ से बैत हो रही। उधर सहाबा बैत कर रहे हैं, खालिक कायनात फरमाता है इन्नल्लज़ीना युबायउनका, बेशक वो लोग जो ए महबूब आपके हाथ पर बैत करते हैं, इन्नमा युबायउनल्लाह, नहीं बल्कि वो तो अल्लाह के हाथ पे बैत करते, यदुल्लाहि फौका अयदीहिम, अल्लाह का दस्ते कुदरत उन सब के हाथों पर। महबूब ये आपके हाथ पर थोड़ी बैत कर रहे हैं, ये तो अल्लाह के हाथ पे बैत कर रहे हैं। गौर करो, जिस वक्त खालिक कायनात हुजूर के दस्ते मुबारक को अपना दस्ते कुदरत करार दे रहा है, उसी वक्त नबी पाक अलैहिस्सलाम अपने दस्ते मुबारक को हजरत उस्मान का हाथ करार दे, गोया जो शान उस वक्त निगाहे उलूहियत में हुजूर के दस्ते मुबारक की थी, वही शान निगाहे नबुवत में हजरत उस्मान गनी रजी अल्लाह तआला के दस्ते मुबारक। बैत हुई, अच्छा उधर क्या हुआ, अब दोनों में मोहब्बत देखिए, नबी और उम्मती में कैसी मोहब्बत। काफिरों ने कहा उस्मान हम तुम्हारे नबी मोहम्मद सल्लल्लाहु अलैहि वसल्लम को और उनके सहाबा को उमरा नहीं करने देंगे, मक्के में नहीं दाखिल होने देंगे, हां तुम्हारे लिए इजाजत है तुम चाहो तो तवाफ कर लो। उन्होंने फरमाया मैं अपने आका के बगैर तवाफ नहीं करूं, मैं उनके बगैर कैसे तवाफ कर। उधर सहाबा ने कहा हुजूर अलैहिस्सलाम से या रसूल अल्लाह सल्लल्लाहु अलैहि वसल्लम उस्मान तो मक्के में तवाफ काबा के मजे लूट रहे होंगे। सरकार ने फरमाया उस्मान मेरे बगैर तवाफ नहीं करेगा, हुजूर फरमा रहे मेरे बगैर तवाफ नहीं करेगा, उधर काफिर कह रहे उस्मान तवाफ कर लो, कहा मैं आका के बगैर तवाफ नहीं करूं। वो जानते थे कि काबा इन्हीं की वजह से है, हर चीज इन्हीं की वजह से है, जब रसूल नहीं है तो मेरे लिए क्या जरूरत, मैं उनके बगैर कैसे तवाफ कर लूं, कैसे उमरा कर लूं। अब यहां पर मुखालिफीन जो बात ढूंढते हैं ना कि कोई बात मिले कि सरकार दो आलम अलैहिस्सलाम की शान को घटाया जाए, उन्होंने क्या कहा, उन्होंने कहा अच्छा इसका मतलब यह है कि हुजूर अलैहिस्सलाम को इल्मे गैब नहीं था। हमने कहा क्यों, कहा देखो उधर खबर उड़ी कि हजरत उस्मान रजी अल्लाह तआला को शहीद कर दिया गया और हुजूर ने फौरन बैठ के सहाबा से बैत ले ली और बैत क्या ली कि खून उस्मान पर कि हम उस्मान के खून का बदला लें, हालांकि वो जिंदा थे। और हुआ भी ये कि बाद में काफिरों ने छोड़ दिया, वो वापस आ गए। हमने कहा सुनो हुजूर अलैहिस्सलाम पहले ही जानते थे तुम बदबख्त यही इतराज करो, हुजूर को पहले ही पता था। उन्होंने कहा नहीं जी आप देखे ना कि उधर तो खबर आई है खाली कि शहीद कर दिया गया और इधर हुजूर ने बैत लेने शुरू कर दी। मैंने कहा बैत ली लेकिन आखिर में क्या किया, جب سارے صحابہ بیعت کر چکے آخر میں فرمائے یہ میرا ہاتھ ہے یہ عثمان کا ہاتھ ہے، عثمان کی طرف سے بیعت ہو رہی ہے. ارے جو شہید ہو جائے اس کی طرف سے بیعت کیسے ہوتی ہے؟ جو شہید ہو جائے اس کی طرف سے کیسے بیعت؟ حضور علیہ الصلوۃ والسلام یہ بتانا چاہتے تھے مجھے پتا ہے کہ عثمان زندہ ہیں، لیکن بیعت میں اس لیے لے رہا ہوں کہ عثمان کا خون اتنا سستا نہیں ہے کہ تم خاموش بیٹھے رہو. ارے ان کو شہید کرنا تو دور کی بات ہے، خالی خبر بھی آ جائے تو ہم بدلہ لینے کے لیے تیار ہیں. اصل مسئلہ یہ ہے، یہ میرا ہاتھ ہے، یہ عثمان کا ہاتھ ہے، عثمان کی طرف سے بہتر. سرکار نے وہیں بتا دیا میں جانتا ہوں عثمان زندہ. آپ کے فضائل مناقب تو بے شمار ہیں لیکن وقت مختصر ہے، اس لیے میں اپنی گفتگو کو سمیٹ رہا ہوں. حضرت عثمان غنی رضی اللہ تعالیٰ عنہ تشریف لے آئے. اب صحابہ کا امتحان دیکھیے، احرام میں ناخن کاٹنا جائز ہے؟ بولیے، منع ہے نا، تو شرمانے کی کیا بات ہے؟ بتاؤ، آپ لوگ بھی پہنیں گے انشاءاللہ احرام، آپ جائیں گے انشاءاللہ. بال کاٹنا منع ہے. نہانا مطلب اس طرح کھجا کر یا صابن مل کے کوئی بال ٹوٹ جائے، ویسے تو اگر گرمی ہے تو آدمی غسل کر لے، لیکن اس طرح کرنا بال ٹوٹ جائے، ناخن کاٹنا، کوئی ایسی چیز، یہ سب احرام میں، احرام کے ممنوعات میں سے. صحابہ کا امتحان دیکھو، کتنے دن حضور علیہ الصلوۃ والسلام وہاں رکے، صحابہ کے بال بڑھ گئے، صحابہ کے ناخن بڑھ گئے، اور کتنی کیفیت، عجیب کیفیت کے سفر کی حالت میں، لیکن حضور علیہ الصلوۃ والسلام کے حکم سے ایک انچ ادھر سے ادھر نہیں. جو سرکار کا حکم ہوگا وہی کریں. سیدنا فاروق اعظم رضی اللہ تعالیٰ نے تشریف لائے. اچھا، کافروں نے پھر ایک اور آدمی کو بھیجا، شرائط طے ہوئی، صلح حدیبیہ ہوئی. مسلمان غصے میں، ہم کیوں ان سے صلح کریں؟ نہیں، ہم جائیں گے عمرہ کریں گے. سرکار نے فرمایا نہیں، ٹھہر جاؤ، صلح کر لی. سیدنا فاروق اعظم رضی اللہ تعالیٰ نے حضور علیہ الصلوۃ والسلام کے پاس، یا رسول اللہ، کیا آپ اللہ کے نبی نہیں ہیں؟ فرمایا کیوں نہیں. کیا قرآن اللہ کی کتاب نہیں؟ کیوں نہیں. کیا اسلام سچا دین نہیں ہے؟ کہا کیوں نہیں. کہا پھر ہم ان سے دب کر کیوں صلح کریں؟ کیا آپ نے نہیں فرمایا تھا کہ ہم عمرہ کریں گے، طواف کریں گے؟ فرمایا ہاں میں نے کہا تھا، لیکن یہ تھوڑی کہا تھا ابھی کریں گے، یہ تھوڑی کہا تھا کہ ابھی کریں گے. فرمایا میرے رب نے مجھ سے وعدہ کیا ہے، رب کا وعدہ سچا ہے، میں انشاءاللہ کبھی نہ کبھی ضرور وہاں جاؤں گا اور طواف کروں گا، عمرہ کروں. اب فاروق اعظم کے دل میں کچھ جذبات پیدا ہوئے، سیدھے گئے صدیق اکبر رضی اللہ تعالیٰ ان کے پاس، اور وہی سوال جو سرکار سے کیے وہی ابو بکر صدیق رضی اللہ عنہ. اے ابو بکر، کہا یہ اللہ کے رسول نہیں؟ انہوں نے کہا کیوں نہیں. اب جواب دیکھو، جو سرکار نے جواب دیا وہی صدیق اکبر نے. کیا قرآن اللہ کی کتاب نہیں؟ کہا کیوں نہیں. کیا اسلام اللہ کا دین نہیں ہے، سچا دین؟ کہا کیوں نہیں. کیا انہوں نے نہیں کہا تھا کہ ہم بیت اللہ کا طواف کریں گے؟ کہا کہا تھا، یہ تھوڑی کہا تھا ابھی کریں گے. انشاءاللہ انہوں نے جو کہا تھا وہ ضرور کریں گے، کبھی نہ کبھی ضرور کریں گے، اللہ نے ان سے جو وعدہ کیا ہے اس کا وعدہ سچا ہے، وہ پورا کر کے رہے. مزاج شناس رسول سیدنا ابو بکر صدیق رضی اللہ تعالیٰ. خیر، عثمان غنی رضی اللہ تعالیٰ نے واپس آ گئے، سرکار نے صلح حدیبیہ ان سے کر لی، یہ واقعہ ہو اس کی تفصیل ہے، اور پھر نبی پاک علیہ الصلوۃ والسلام واپس تشریف لائے. حضور علیہ الصلوۃ والسلام نے حضرت عثمان غنی رضی اللہ تعالیٰ عنہ کی شہادت کی خبر دے دی تھی، فتنوں کی خبر دے دی تھی. یہ تو بدبخت کہتے ہیں نبی کو دیوار پیچھے کا علم نہیں، ارے نبی نے تو قیامت تک ہونے والے واقعات بتا دی. حضرت عثمان بن مرہ رضی اللہ تعالیٰ عنہ فرماتے ہیں، ہم حضور کی محفل میں موجود تھے صلی اللہ علیہ وسلم، ہم نے دیکھا کہ ایک آدمی چادر اڑے ہوئے وہاں سے گزرا، چادر اوڑے ہوئے وہاں سے گزرا. سرکار نے اس کی طرف اشارہ کیا، فرمایا جس وقت فتنے پیدا ہوں گے یہ گزرنے والا اس وقت ہدایت پر ہوگا، جب فتنے پیدا ہوں گے یہ گزرنے والا ہدایت پر ہوگا. کہتے ہم نے مڑ کر دیکھا تو وہ عثمان غنی رضی اللہ تعالی. پھر ایک مرتبہ نبی پاک علیہ الصلوۃ والسلام جبل احد پر چڑھے، رونق افروز ہوئے، کھڑے ہوئے حضور علیہ الصلوۃ والسلام، ابو بکر صدیق رضی اللہ تعالیٰ، فاروق اعظم رضی اللہ تعالیٰ، عثمان غنی رضی اللہ تعالیٰ، جب جبل احد پر پہاڑ پر چڑھے، پہاڑ ہلنے لگا، ہلنے لگا، لرزنے لگا، کوئی اور ہوتا تو ڈر جاتا کہ زلزلہ آ گیا، ارے آقا نے اپنا قدم مبارک زور سے پہاڑ پر مارا، فرمایا ٹھہر جا، تجھ پر ایک نبی، ایک صدیق اور دو شہید سوار ہیں، ایک نبی، ایک صدیق اور دو شہید سوار ہیں، ایک نبی اپنی طرف اشارہ، ایک صدیق صدیق اکبر کی طرف اشارہ، اور دو شہید فاروق اعظم عثمان غنی رضی اللہ تعالیٰ، دونوں کی طرف اشارہ. خیر بہر صورت متعدد مقامات پر سرکار نے بشارت دے دی. حضرت عثمان غنی رضی اللہ تعالیٰ عنہ مسند خلافت پر رونق افروز ہوئے. 6 سال بہت آرام سے گزرے اطمینان کے ساتھ. فتوحات بھی ہوئی آپ کے دور میں، ایران کا علاقہ، قبرص کا علاقہ، آذربائیجان کا علاقہ، بہت سے علاقے فتح ہوئے، اور آپ نے اپنی حدود سلطنت کو وسیع کیا، اسلامی سلطنت اور وسیع ہوئی. 6 سال کے بعد فتنے پیدا ہوئے، ابن سبا کا فتنہ ہوا، اور ہوتے ہوتے اتنے بڑے کہ انہوں نے قصر خلافت کا محاصرہ کر لیا. 40 دن تک آپ کا پانی بند کیا گیا، 40 دن، اور اس کے بعد وہ بلوائی جو تھے، حضرت علی شیر خدا رضی اللہ تعالیٰ عنہ نے امام حسن امام حسین رضی اللہ تعالیٰ عنہ دونوں کو بھیجا، جاؤ تم امیر المومنین کی حفاظت کرو. یہ دونوں تلواریں لے کر حضرت عثمان غنی رضی اللہ تعالیٰ عنہ کے گھر کے دروازے پر کھڑے رہے، بلکہ مزاحمت ہوئی تو حضرت امام حسن زخمی بھی ہوئے ان لوگوں سے لڑنے میں، اتنی محبت تھی. اب انہوں نے دیکھا کہ اب کوئی چارہ نہیں ہے، تو انہوں نے کیا کیا کہ برابر کے مکان میں گھسے اور دیوار کود کر حضرت عثمان کے گھر میں داخل ہو. سرکار نے فرمایا تھا، عثمان تمہارے خون کا پہلا قطرہ اس آیت پر گرے گا، فَسَيَكْفِيكَهُمُ اللَّهُ وَهُوَ السَّمِيعُ الْعَلِيمُ، تمہارے لیے تمہارا اللہ کافی ہے، وہ جاننے والا بھی ہے، وہ سننے والا بھی. یہ اس کا ترجمہ ہے. آپ نے روزہ رکھا ہوا تھا، عصر کا وقت تھا، حضرت عثمان غنی رضی اللہ تعالیٰ عنہ قرآن کریم کھول کر بیٹھ گئے، تلاوت شروع کر دی. وہ بدبخت داخل ہوئے، 18 ذی الحج سن 35 ہجری برابر کے مکان میں سے دیوار کے اوپر سے پھان کر آپ کے گھر میں، اور باہر تمام لوگ کھڑے ہیں، امام حسن حسین کھڑے ہیں، حفاظت کر رہے ہیں، ان کو پتہ ہی نہیں چلا، اور یہ پیچھے سے داخل ہوئے. ایک نے جا کر آپ کی داڑھی پکڑی، دوسرے نے لوہے کی سلاخ آپ کی پیشانی پر ماری، خون کا فوارہ نکلا اور اسی آیت پر گرا. اس وقت جب لوگوں نے کہا، صحابہ نے کہا، آپ ہمیں حکم دیں، ہم ان فتنہ پرور لوگوں کو مار دیں، ختم کر دیں، یہ تو مٹھی بھر ہیں اور ہم کثیر صحابہ ہیں، فرمایا نہیں، میرے آقا نے کہا تھا، عثمان اللہ تجھے قمیض پہنائے گا، لوگ وہ قمیض اتارنے کی کوشش کریں گے مگر تم نہیں اتارنا، اور اس قمیض سے مراد یہی خلافت ہے. وہ کہتے تھے آپ خلافت سے دستبرداری کا اعلان کر دیں، فرمایا نہیں، یہ نہیں ہو سکتا. پھر آپ کی آنکھ لگی، تھوڑی سی آنکھ لگی، نیند آئی، تو دیکھا کہ آقا دو جہاں صلی اللہ علیہ وسلم کھڑے ہیں، ان کے ساتھ صدیق اکبر ہیں، ان کے ساتھ فاروق اعظم ہیں. سرکار فرما رہے ہیں، عثمان جلدی کرو، ہم افطار پر تمہارا انتظار کر رہے ہیں، ہم افطار پر تمہارا انتظار کر رہے ہیں، بس یہ خواب دیکھنا تھا. آپ بے چین بے قرار ہو گئے اور اسی وقت قرآن کریم کھول کر بیٹھے. روزے کی حالت میں آپ کو شہید کیا گیا، لوہے کی سلاخ پیشانی پر ماری، اور اس کے بعد آپ کو گرایا اور نیزے سے آپ کے جسم کو چھیدا، اور آپ کی روح مبارک جو تھی پرواز کر گئی، اور شہادت کا واقعہ رونما ہو گیا. بعد میں جب حضرت علی شیر خدا رضی اللہ تعالیٰ عنہ کو پتہ چلا، آپ تشریف لائے، آپ نے اپنے دونوں صاحبزادوں امام حسن امام حسین رضی اللہ تعالیٰ عنہ کو ڈانٹا کہ تم کیا کر رہے تھے، تمہیں پتہ نہیں کہ لوگ گھس گئے. دیگر صحابہ بھی موجود، لیکن انہوں نے پیچھے سے جا کر حملہ کیا. آپ یہی فرماتے تھے، حضرت عثمان غنی رضی اللہ تعالیٰ عنہ، میں اپنی جان دے دوں گا، لیکن اپنی وجہ سے کسی ایک مسلمان کا خون رسول اللہ صلی اللہ علیہ وسلم کے شہر میں بہنے نہیں دوں گا. اگر آپ حکم دیتے تو صحابہ تلواریں لے کر نکلتے اور ان سب کو ختم کر دیتے، لیکن فرمایا نہیں، میں اپنی جان دے دوں گا، میرے ہوتے ہوئے کسی ایک مسلمان کا خون مدینہ طیبہ کی سرزمین پر نہیں گرے. اور وہی ہوا، آپ نے جام شہادت نوش کر لیا، آپ کو جنت البقیع میں دفن کیا گیا. اللہ تبارک و تعالی بے شمار رحمت نازل فرمائے ان کے مرقد مبارک پر، اور ان کی نالین پاک سے لگے ہوئے ذروں کے صدقے میں ہم سب کے گناہوں کو معاف. آئیے دعا کریں، اللہ رب العالمین ہمارے صغیرہ و کبیرہ گناہوں کو معاف فرما، یا اللہ ہماری نمازوں کو قبول فرما، یا اللہ ہمارے سجدوں کو قبول فرما، یا اللہ جو بیمار ہیں انہیں شفاء کامل عطا فرما، جو کسی پریشانی میں مبتلا ہیں ان کی پریشانیوں کو دور کر، جو قرض دار ہیں انہیں بارے قرض سود دوشی فرما، جو بے اولاد ہیں انہیں نیک اولاد عطا فرما، جو صاحب اولاد ہیں ان کی اولاد کو ان کا فرما بردار بنا، یا اللہ ہمارے دلوں میں صحابہ کی محبت پیدا فرما، اہل بیت کی محبت پیدا فرما، نبی پاک علیہ الصلوۃ والسلام کی محبت پیدا فرما، اسی محبت میں زندہ رہیں اور اسی محبت میں موت عطا فرما. اے الہ العالمین، یہ تمام حضرات اور خواتین جو دور دراز مقامات سے اس نشست میں شرکت کرنے کے لیے حاضر ہوئے، مولا ان سب کی حاضری کو قبول فرما، ان سب پر اپنی رحمتیں برکتیں نازل فرما، ان کے علم میں، عمل میں، عمر میں برکت عطا فرما، ان کے روزگار میں ترقی عطا فرما، ان کی ظاہری، باطنی، روحانی، جسمانی بیماریوں کو، پریشانیوں کو ہمیشہ ہمیشہ کے لیے دور. ان اللہ وملائکتہ یصلون علی النبی یا ایھا الذین آمنوا صلوا علیہ وسلموا تسلیما. اللہم صلی علی سیدنا مولانا محمد وعلی آل سیدنا مولانا محمد صلاتا دائمتا بدوام الملک الحی القیوم. سبحان ربک رب العزت عما یصفون وسلام علی المرسلین والحمد للہ رب العالمین.